VOA News via remote, I'm Gene Randall. The coronavirus pandemic continues its cruel, unrelenting assault on humanity, with 1.7 million cases and a death toll moving toward 104,000. The figures come from Johns Hopkins University, and often it is hard to keep up from one hour to the next. The world is enduring a sad break with the traditions of Easter weekend, as millions of Christians are being forced to mark the holiest day of their religious year away from their places of worship, their extended families, and friends. The same for Jews who are celebrating Passover, all part of an effort to halt the spread of COVID-19. In the Vatican, St. Peter's Square remains eerily quiet. Yesterday, Pope Francis led a small Good Friday procession held away from the Roman Colosseum for the first time since 1964. The event marks the final hours in the life of Jesus. It'll be a similar scene of enforced tranquility in the Holy City all through a weekend that normally draws huge crowds of believers from around the world. Here in the United States, the number of coronavirus cases is approaching 503,000, with over 19,000 fatalities. But there are some positive signs in the state of New York, where conditions in the epicenter, New York City, are easing. Daily death tolls are still heavy, 783 since yesterday, but new infection rates have been falling and hospital admissions are down sharply. New York Governor Andrew Cuomo credits a statewide lockdown for helping to flatten the curve of the coronavirus spread. Fewer beds than anticipated are being filled in New York. The same is true for ventilators, and there's been a move downward among intensive care unit patients. There have been more than 8,600 coronavirus deaths in the state, most of them in New York City. Neighboring New Jersey has suffered some 1,900 fatalities. U.S. President Donald Trump is promising an announcement soon on reopening the American economy. White House stay-at-home guidelines run out on April 30th, and it's widely believed Mr. Trump wants the country back on track as early as May 1st. Via remote, this is VOA News. In continental Europe, Spain and Italy account for over 300,000 pandemic cases. Together, they've lost 35,000 lives. In France, the number of COVID-19 deaths is more than 13,000. Italy's nationwide lockdown has been extended through May 3rd. But the special commissioner for the pandemic, Domenico Arcuri, says, quote, the virus has not been defeated, but we are on the right path. He also said a gradual reopening of the country would be complex and disciplined to avoid a second wave of contagion. European leaders this weekend are pleading with their people to avoid holiday excursions. Indian Prime Minister Narendra Modi has added 2 weeks to his country's lockdown, the largest in the world, affecting 1.3 billion people. Johns Hopkins numbers for India, 7,600 cases with 249 fatalities. In Cyprus, leaders of the Greek and Turkish sides of the island say because of the pandemic, they are renewing a pledge of cooperation with a focus on health aid. Greek Cyprus is internationally recognized, while Turks occupy the northern half of the island in contravention of international law. Cyprus has reported 595 virus cases with 10 deaths between the two sides. There has been a major increase in coronavirus deaths in Britain, almost 900, bringing its new total to just under 10,000. The UK has had almost 74,000 cases. Health Secretary Matt Hancock says while hospital admissions are leveling off, it is too early to say if the country's infection numbers have peaked. He says there is a need for more evidence. Meanwhile, Prime Minister Boris Johnson continues his COVID-19 recovery after being diagnosed 2 weeks ago. He is still hospitalized in London, but is said to be spending some time out of bed and doing some walking. Africa continues to be spared the full wrath of the coronavirus, with Nigeria, the most populous country on the continent, reporting only about 300 confirmed cases and 5 deaths. South Africa reports 2,000 infections with 24 fatalities. Morocco has suffered 110 deaths among 1,500 cases. Egypt's numbers, 1,800 confirmed cases and 135 lives lost. In Japan, there has been a broadening of a government request that people stay away from bars, clubs, and restaurants, which remain open across the country. Japan's state of emergency, declared earlier this week, carries no penalties. It asks people to stay home as much as possible. The country has confirmed COVID-19 case counts of just over 6,000, with about 100 deaths. There are fears of a surge of cases which may lie ahead. The Trump administration and congressional leaders are apparently set to launch bipartisan talks on a new coronavirus aid package with hopes for action as soon as next week. Senate Democratic leader Chuck Schumer says he and Treasury Secretary Steven Mnuchin have paved the way for the White House to open negotiations on an interim bill to replenish a $350 billion paycheck protection program for businesses. More news online at voanews.com. There is also a mobile app. Via remote, I'm Gene Randall, and this is VOA News.
وائس آف امریکہ واشنگٹن سے کرونا بحران کے بارے میں خصوصی پروگرام کے ساتھ میں ہوں یاسمین جمیل. آج کے پروگرام میں ہم آپ کو لاہور اور اسلام آباد میں کرونا بحران سے نمٹنے کے لیے وہاں کی انتظامیہ کی کوششوں سے آگاہ کر رہے ہیں. تو لیجیے سب سے پہلے اسلام آباد کی بات کرتے ہیں. اسلام آباد کے اسسٹنٹ ڈپٹی کمشنر آصف رحیم نے وائس آف امریکہ سے اس بارے میں جو گفتگو کی وہ ہم سب سے پہلے آپ کی خدمت میں پیش کرتے ہیں. جی آصف رحیم صاحب, آپ ایڈیشنل ڈپٹی کمشنر ہیں اسلام آباد کے, کچھ بتائیے کہ اسلام آباد میں اس وقت کرونا وائرس کا جو بحران ہے اس کی نوعیت کیا ہے, اور اس کے ساتھ ساتھ یہ بھی بتائیے کہ حکومت جو ہے, انتظامیہ جو ہے, وہ عام لوگوں کو کرونا وائرس سے بچانے کے لیے کیا کیا اقدامات کر رہی ہے, اور وہ لوگ جو گھروں میں محصور ہو چکے ہیں ان کے لیے کیا کر رہی ہے, اور جو ضرورت مند ہیں, جو بے روزگار ہو چکے ہیں, ڈیلی ویجرز ہیں, ان کو کھانا پہنچانے کے لیے, راشن کا بندوبست کرنے کے لیے کیا اقدامات اس وقت کیے جا رہے ہیں؟
بسم اللہ الرحمن الرحیم, بہت شکریہ. میں سٹارٹ ود جو آج کے لیٹسٹ فگر ہے ہمارے ڈیلی سچویشن رپورٹ, جو ڈی سی آفس میں ہم نے کووڈ کنٹرول روم بنایا ہوا ہے, آج شام 7 بجے کی رپورٹ جو آئی ہے ہماری, اس کے مطابق اسلام آباد میں جو کنفرم کیسز ہیں وہ 92 ہیں. اب ان 92 کیسز کو جو ہے تو ہماری ریپڈ ریسپانس ٹیموں نے پورے اسلام آباد میں جہاں جہاں سے بھی سیمپل لیے جاتے ہیں ان کو این آئی ایچ بھجوا کے پھر این آئی ایچ ان کو ٹیسٹ کے بعد ان کو نوٹیفائی کر دیتی ہے اگر ان میں پازیٹیو نکل آتا ہے. تو یہ وہ 92 لوگ ہیں اسلام آباد ضلع کے اندر جو کہ اسلام آباد کے رہائشی ہیں اور جو کہ جن میں کہ کووڈ 19 کی انفیکٹیوٹی ان میں پازیٹیو آئی ہے. اب جہاں تک ان پازیٹیو کیسز کے ساتھ ساتھ اگر ہم ڈیتھس کی بات کریں تو ایک ڈیتھ کل ہوئی ہے ڈی ایچ اے فیز 2 کی جو کہ اسلام آباد کی ڈیتھ ہے, اور اگر ہم کیس فیٹلٹی ریٹ کو دیکھیں جو کہ پوری دنیا میں 5 سے 6% ہے, پاکستان میں الحمد للہ 1 سے 1.5% کے قریب ہے, تو اس حساب سے دیکھا جائے تو 83 کل کیسز تھے, 83 کے حساب سے ہماری ایک ڈیتھ ہوتی ہے, تو وہ ایکسپلینیبل ہے کہ مطلب اگر 100 آلموسٹ کیسز آ گئے تو اس میں ایک ڈیتھ بنتی ہے. تو یہ اپیڈیمیولوجیکل ایک انالیسس میں آپ کے ساتھ شیئر کرنا چاہتا تھا. اس میں اگر ہم دیکھیں کیسز کی سمری اگر ہم دیکھیں تو ٹوٹل جو ہمارے سسپیکٹڈ تھے پیشنٹس وہ 565 تھے. جو نیگیٹو کیسز آج کی ہماری اب تک کی ڈیٹا یہ وہ 2448 نیگیٹو کیسز ہیں ہمارے اسلام آباد کے, اور اگر آپ اس کی اپیڈیمیولوجیکل کرو اگر آپ دیکھیں تو اسلام آباد میں جو زیادہ تر جو ایج گروپ افیکٹڈ ہے وہ 30 سے لے کر 40 ایئرز, اور پھر 60-70% وہ لوگ ہیں جن کی ایج 30-50 ایئرز آف ایج ہے, کیونکہ آپ کو پتا ہے کہ یہ لوگ ایکسپوز ہوتے ہیں, یہ لوگ کام کرتے ہیں, ورکنگ کلاس ہے اور یہ ان کا ایکسپوجر زیادہ ہوتا ہے. اسی طرح اگر آپ دیکھیں تو ہم نے کوارنٹائن فیسلٹیز اسٹیبلش کیے ہیں پورے اسلام آباد میں, ہمارے پاس 14 کوارنٹائن فیسلٹیز ہیں. یہ وہ فیسلٹیز ہیں جن کو ہم نے اسلام آباد کے اندر رہتے ہوئے اگر کوئی انڈیویژل پازیٹیو ہو جاتا ہے, اس پازیٹیو انڈیویژل کو اگر وہ گھر میں اس کو ہی کین ناٹ گیٹ ہم آئسولیٹڈ, تو اس کو آن دا ریکویسٹ, یا اگر ان کے حالات ایسے ہوں کہ لگتا ہو کہ ہی از اے تھریٹ اینڈ ہی کین اسپریڈ دا وائرس ٹو ادر پیپل, تو اس کو جو ہے تو پھر ان ون آف دیز کوارنٹائن سینٹرز میں ان کو شفٹ کر دیتا ہوں. اس کے علاوہ جو ہے تو ہماری آپ کو پتہ ہی ہے کہ اسلام آباد میں انٹرنیشنل فلائٹس آ رہی ہیں, ان انٹرنیشنل فلائٹس کو جو ہے تو جب وہ آتی ہیں اسلام آباد میں لینڈ کرتی ہیں تو ظاہری بات ان تمام کو پہلے جو ہے تو ہم وہاں پہ ایئرپورٹ کے اوپر اسکرین کرتے ہیں. ایئرپورٹ کی اسکریننگ میں ہم ان کو تھرمل اسکینرز یا تھرمل گنز کے اوپر ایئرپورٹ کے اوپر ہم ان کو اسکرین کرتے ہیں. اس کے بعد وہ کرنے کے بعد پھر ہم ان کے تھوٹ سیمپل لیتے ہیں, این آئی ایچ کی ٹیم آتی ہے, وہ ڈاکٹرز ان کو سیمپل لیتے ہیں, پھر ان کو وہاں سے لے جا کر 14 جو ہمارے فیسلٹیز ہیں ان میں کوارنٹائن فیسلٹیز میں کسی ایک جس میں ہوٹلس بھی ہیں اسلام آباد کے, وہاں پہ ہم ان کو شفٹ کر دیتے ہیں. وہاں شفٹ کرنے کے بعد پھر جب ونس ان کے این آئی ایچ کے جو ہمارے ٹیسٹ پازیٹیو آ جاتے ہیں تو پھر ان کو اگر وہ پازیٹیو آتے ہیں, جس طرح کے ابھی ہمارے اب تک آلموسٹ 30 کیسز ایسے ہیں جو کہ انٹرنیشنل فلائٹ سے آئے اسلام آباد میں ٹھہرے ڈیورنگ دا یہ ٹرانزٹ ٹائم, جو ایئرپورٹ سے لے کر ہوٹل تک کا ٹائم یا کوارنٹائن فیسلٹیز تک کا ٹائم ہے, اس میں وہ پازیٹیو آ گئے ہیں. اب وہ پازیٹیوٹی کیونکہ انفیکٹڈ وائل ٹریولنگ ابراڈ, اب ہماری ایس او پی یہ ہے کہ ان کو ہم نے یہاں پر جو ہوٹلز ہیں وہاں پہ ہم ان کو ٹھہرا رہے ہیں, بہترین ان کو فیسلٹیز دے رہے ہیں, وہ کھانا پینا ہو, ان کی صفائی ہو, ستھرائی ہو, ساری چیزیں ہم کر رہے ہیں. لیکن جو نیگیٹو ہو جاتے ہیں ان کو پھر ہم واپس اپنے اپنے صوبوں میں بھیج دیتے ہیں. لیٹ می ٹیل یو کہ پورا فالو اپ کیا جا رہا ہے ڈی سی آفس, جو تو تمام چار صوبائی حکومتیں بشمول آزاد جموں کشمیر اور گلگت بلتستان کو ہم نے خطوط لکھے ہیں کہ یہ آپ کے انڈیویجولز ہیں, یہ آپ کے سٹیزنز ہیں جو کہ واپس نیگیٹو ہیں, لیکن یہ واپس آپ کے اپنے 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 شہروں میں آ گئے آپ کے صوبوں میں. لہٰذا میک شیور کہ ان کو ان کی گراؤنڈ سرویلنس اور ان کی ہوم کوارنٹائن کو جو ہے تو آپ صوبے کے لیول پہ اور اپنے ڈسٹرکٹ گورنمنٹ کے لیول پر آپ ان کو انشور کروائیں. لہٰذا وہ سوشل ڈسٹینسنگ کے لیے ہم نے اسکولس को हमने 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 बंद करवाया, स्कूल को बंद करवाने के साथ साथ हमने मुख्तलिफ प्राइवेट ऑफिसेज को भी हमने बंद करवाया, पब्लिक ऑफिसेज में पब्लिक बिलिंग बंद करवा दी, और इसी के साथ साथ जो है तो मुख्तलिफ जो हमारे ट्रांसपोर्ट की जो हमारी फैसिलिटीज हैं, पब्लिक ट्रांसपोर्ट है, उसको भी बंद करवाया, जस्ट टू मेक श्योर कि ये इसका स्प्रेड ना हो। तो हम मुकम्मल लॉकडाउन की बजाय हम एक पार्शल लॉकडाउन में गए हैं। इसी तरह जो हमारी स्टोर है, ग्रोसरीज हैं, उनको भी हमने लिमिटेड किस्म की, उनको हमने शहरियों की सहूलत को मद्देनजर रखते हुए हमने मुकम्मल लॉकडाउन में नहीं किया, लेकिन हमने लिमिटेड किस्म की उसको फैसिलिटीज और उनकी सर्विसेज को और उनकी सप्लाईज को जारी रखने दिया कि सप्लाई भी बरकरार रहे, बट एट द सेम टाइम स्प्रेड भी ज्यादा ना हो। इसी तरह अगर हमने एक और चीज हमने ये की कि स्टेप हमने लिया कि डीसी ऑफिस ने एक कोविड कंट्रोल रूम हमने डीसी ऑफिस में एस्टेब्लिश किया, जिसका काम यही है कि वो 24/7 एक नर्व सेंटर की तरह काम करता है और वो मुख्तलिफ स्टेक होल्डर से रिपोर्ट्स लेके और हम डेली सिचुएशन रिपोर्ट तैयार करते हैं 7 से 8 बजे और हमारे तमाम स्टेक होल्डर्स के साथ, रेलिवेंट स्टेक होल्डर्स के साथ शेयर करते हैं, जो कि मैंने आपको शुरू में आपके साथ शेयर की।
मस्जिदों में इस्तेमाल को रोकने के लिए क्या कुछ किया और पब्लिक के मकाम को डिसइंफेक्ट करने के लिए भी आपने कुछ किया?
जो हमारे उलमा है, उलमा कराम की उनकी उनकी सहूलत के लिए नोटिफिकेशन जारी किया, जो इसमें लेटेस्ट नोटिफिकेशन हमारा पिछले जुमे को जारी हुआ था वो यही हुआ था कि जो मस्जिद का जो अपना स्टाफ है जिसमें खतीब, मुअज्जिन और खादिमीन यानी 5 लोगों से ज्यादा जुमा जो है तो इकट्ठे नहीं पढ़ा सकते, और ये भी इसी मकसद के लिए किया गया था ताकि जो कोविड या कोरोना वायरस है इसका स्प्रेड हमारी मस्जिदों में लोगों को ना अफेक्ट करे। इसी तरह अगर आपको मैं बताऊँ, हमने I-11 में, बारागो में, शहजाद टाउन में, टर्नॉल में, इस्लामाबाद के एंट्री और एग्जिट पॉइंट्स पर CDA के साथ मिलकर जिले इंतजामिया ने क्लोरीन डिसइंफेक्शन स्प्रे करवाए हैं, तो उसमें फायर ब्रिगेड का हमला भी CDA का था। अब आपको मैंने जिस तरह शुरू में भी बताया कि हमारे जो चेयरमैन CDA और चीफ कमिश्नर साहब हमारे चेयरमैन CDA भी है, तो ये कंसंट्रेशन ऑफ पावर एक एक बंदे के पास होने की वजह से ये हो रहा है कि मुख्तलिफ ऑफिसर आखिर मिलकर एक फॉर्मेशन के नीचे काम कर रहे हैं। तो जिले इंतजामिया ने मिलकर जो है तो मतलब ये क्लोरिनेशन डिसइंफेक्शन स्प्रे मुख्तलिफ जगहों पर कराए जिनको मैंने आपको, और ये दिस लिस्ट इज वेरी लॉन्ग, रोजाना 4-5 अहम जगहों पर क्लोरिनेशन डिसइंफेक्शन होती है।
जो जो लोग डेली वेजर्स थे और बेरोजगार हो गए और घरों में बंद हो गए, तो उनके लिए राशन की तकसीम के सिलसिले में आपकी इंतजामिया क्या कुछ कर चुकी है और क्या कर रही है?
जहाँ तक आप कहती हैं राशन डिस्ट्रीब्यूशन, इसमें हमारे पास काफी मुखय्यर हजरात हैं जो कि अगर आप देखें टर्नॉल हो जाए, अगर आप देखें मतलब बारागो हो जाए, इसी तरह आप शहजाद टाउन, तरलई में, फार फ्लंग एरियाज में अगर आप देखें स्लम्स में, हमारे जो असिस्टेंट कमिश्नर हैं उन्होंने मुखय्यर हजरात के साथ मिलकर they have distributed thousands of bags of ration. हमारे पास पिक्टोरियल एविडेंस भी है और हमारे पास स्टेटिस्टिक्स भी है कि उसमें असिस्टेंट कमिश्नर्स ने जो है तो मेहनत करके और लोगों ने जो हमारे यहाँ फिलेंथ्रोपी का जज्बा काफी है और लोग जो तो चाहते हैं कि वो आगे बढ़े और हमारे डीसी ऑफिस से रब्ता करते हैं, क्रेडिबिलिटी का भी है अल्हम्दुलिल्लाह, पीपल थिंक कि ये डीसी ऑफिस इज द क्रेडिबल इंस्टीट्यूशन जिसके जरिए से जो है तो ये डिस्ट्रीब्यूशन होनी चाहिए। तो थाउजेंड्स ऑफ बैग्स हैव बीन डिस्ट्रीब्यूटेड बाय ऑल ऑफ द 6 असिस्टेंट कमिश्नर्स जो हमारे इस्लामाबाद में काम कर रहे हैं, और उन्होंने दे हैव ट्राई टू मेक श्योर कि जो जो दूर दराज इलाके हैं जैसे यूसी तोमैर हो गई, चरा हो गई, इन इलाकों में भी हमारे असिस्टेंट कमिश्नर और मैजिस्ट्रेट्स ने वहां पर पहुंचकर लोगों के साथ राशन डिस्ट्रीब्यूशन करवाई है।
आसिफ साहब, इस्लामाबाद में इंटरनेशनल एयरपोर्ट है और वहाँ लोग मुसलसल फ्लाइट के जरिए आ रहे हैं, तो उन लोगों को दूसरे लोगों से अलग करने के लिए और उन्हें दूसरे लोगों से अलग करने के लिए क्या बंदोबस्त किया आपकी इंतजामिया ने?
इस एक हम जब बात कर रहे हैं तो ना हमारे साथ मार्च का डेटा जो आपको पता है कि इंटरनेशनल पैसेंजर्स तो ज्यादातर इस्लामाबाद में ही लैंड करते रहते हैं और तकरीबन 15 से 16 हजार पैसेंजर का डेटा हमारे साथ मार्च के महीने का शेयर हुआ है जिसमें कि लोगों ने पाकिस्तान ट्रेवल किया और फिर लैंडेड हुए इस्लामाबाद इंटरनेशनल एयरपोर्ट। अब उनको ट्रैक करना, उनकी ट्रेसिंग करना और उनको पूछना कि आपकी तबीयत कैसी है, आपके टेस्ट पॉजिटिव है या नेगेटिव है, या आपको जो है तो मतलब सिम्टम्स तो अपियर नहीं हुए या आप होम क्वारंटाइन में, ये बड़ा एक डॉन्टिंग टास्क था और हमारी हेल्थ एस्टैब्लिशमेंट फ्रेंकली उनकी भी इतनी कैपेसिटी थी। उसमें फिर डीसी ऑफिस ने लीड ली और हमने 12-13 बंदे अपने औकाफ डिपार्टमेंट के और मुख्तलिफ हमारे जो डीसी ऑफिस के हेल्थ के कंप्यूटर एक्सपर्ट्स थे उनको बिठा के तकरीबन 10 टेलीफोन हमने अरेंज किए और उनका यही काम है कि वो 24/7 मतलब है वो दिन के टाइम पर और शाम के टाइम कॉलें करते रहते हैं और रात को बैठकर उस डेटा को एनालाइज करते रहते हैं। और अभी लेट मी टेल यू कि आउट ऑफ 15,000 जब से हमने ये 4 दिन हो गए हमने काम शुरू किया है, आज का फिगर है क्योंकि 3,500 कॉल अब तक हम कर चुके हैं और वो मिनिस्ट्री ऑफ इंटीरियर जो है तो वो डेली सबमिट कर दी है NCOC जो नेशनल कमांड ऑपरेशन सेंटर है प्राइम मिनिस्टर ऑफिस में, और डेली उसके ऊपर एक मीटिंग होती है तो उसमें बताया जा रहा है कि हमारी प्रोग्रेस उस हिसाब से भी है। ये डीसी ऑफिस का एक ऐसा इनिशिएटिव है कि अल्हम्दुलिल्लाह इसकी वजह से भी काफी फर्क पड़ रहा है और लोगों को अवेयरनेस मिलती जा रही है। जो लोग इंटरनेशनल फ्लाइट के जरिए से पाकिस्तान आए उनको सिक्योरिटी, एक सेंस ऑफ सिक्योरिटी हमारे पाकिस्तानियों को सिक्योरिटी होनी चाहिए, सेंस ऑफ सिक्योरिटी कि जो बाहर से जो लोग आ गए हैं उनको होम क्वारंटाइन पे इन्फोर्स करवाने के लिए हम उनको एक्टिवली फॉलो कर रहे हैं।
तो शहर में जरूरी सामान की जो सप्लाई है उसकी क्या सूरत हाल है?
अनइंटरप्टेड सप्लाई ऑफ एसेंशियल फूड आइटम्स को मैं इंश्योर करवाने के लिए डिस्ट्रिक्ट एग्रीकल्चर सप्लाई चेन मैनेजमेंट कमेटी कॉन्स्टिट्यूट की है, जिसके चेयरमैन डीसी साहब खुद हैं, उसमें एक हमारे एडीसी हम मेंबर हैं, इसी तरह चेयरमैन मार्केट कमेटी उसका मेंबर है और डिप्टी डायरेक्टर एग्रीकल्चर फूड डेवलपमेंट उसका मेंबर है। अब इस कमेटी का काम क्या, ये डेली की बुनियाद पर स्टॉक टेकिंग करती है, हमारे जो मुख्तलिफ ऑफिसर ने फील किया वो तमाम चीज़ों के लिए, आटा, चीनी, दाल, दालें, इसके अलावा हमारे जितने भी मतलब एप्पल सीड और जितने भी हमारे एसेंशियल फूड आइटम्स हैं, कमोडिटीज हैं, दूध, मटन, बीफ, चिकन, इन एक एक चीज का डेली स्टॉक पोजीशन जो है वो इशू करते हैं, वो बताते हैं। उस स्टॉक टेकिंग के बाद फिर अपनी हमारे डिमांड के साथ उसको टैली किया जाता है, फिर उसके मुताबिक जरूरी फैसले लिए जाते हैं। इसी तरह जो हमारी प्राइस रेट लिस्ट इशू होती है उसको इंश्योर करवाने के लिए हमारे असिस्टेंट कमिश्नर ने सिर्फ मार्च के महीने में जो है तो मतलब कि तकरीबन 61,000 रुपए के फाइन के पोस्ट किए, और ये 61,000 रुपए का जो फाइन है ये सिर्फ इसीलिए इसमें हमारी जो स्ट्रेटेजी वही होती है कि लोगों को ज्यादा जुर्माने ना किए जाएं, लोगों को ज्यादा विजिट्स किए जाएं और कम कम जुर्माने करके लोगों में अवेयरनेस क्रिएट की जाए कि वो ओवर प्राइसिंग ना करें। आपने एक बड़ा एक अच्छा सवाल पूछा था शुरू में, कही अब तक जो है तो मतलब है कि हमने हमारी कितने हमने जो है तो एरियाज हैं जहाँ पर हमने राशन डिस्ट्रीब्यूट किया, तो ये तकरीबन सिर्फ मार्च के महीने में 390 ऐसी जगह हैं, प्लेसेस हैं जहाँ पर हमारे जो हमारे ऑफिसर्स हैं उन्होंने राशन डिस्ट्रीब्यूट किया। इसी तरह स्प्रे जो हुए डिसइंफेक्शन स्प्रे वो हमारे कोई 50 से ज्यादा स्पॉट्स के ऊपर हमारी इसी तरह आपको ये भी पता होगा कि जब हमारे एसीज ने हमारे मैजिस्ट्रेट्स ऑफिसर्स ने रेड्स किए तो उन्होंने दे हैव अरेस्टेड अराउंड 40 पीपल सिंस फर्स्ट ऑफ मार्च टिल नाउ, और इंस्पेक्शन किया तो मतलब दे हैव इंस्पेक्टेड एंड रेडेड मोर देन 100 प्लेसेस ड्यूरिंग दिस एक्सरसाइज, और शॉप्स कुछ मुख्तलिफ शॉप्स को जो चेक किया गया उनकी तादाद भी पूरे पिछले 40 दिन में मतलब 700-800 के करीब दुकानों को चेक किया गया मुख्तलिफ मजिस्ट्रेट्स की जानिब से। इसी तरह सोशल डिस्टेंसिंग को मेंटेन करने के लिए मैंने आपको शुरू में कहा कि हमने 144 लगाई है, और हमारे जो इसी तरह हमारे जो हेल्थ कॉन्टिजेंसी आई वुड कम बैक अगेन टू द हेल्थ कॉन्टिजेंसी प्लान में हमारे के जो तमाम हॉस्पिटल हैं उनके हमने उस प्लान में उनके कॉन्टेक्ट नंबर, उनके पैरामेडिक स्टाफ और जो डॉक्टर्स हमारे जो काम कर रहे हैं कोविड की डील करने के लिए, और टोटल पैरामेडिक्स जो कि कोविड के लिए हमने डिप्लॉय करवाए हैं अस्पतालों में, टोटल नंबर ऑफ बेड्स और उसके साथ बेड्स के साथ हमारे कोविड में हमने कितने बेड्स डेडिकेट किए हैं, इसी तरह वेंटिलेटर जो हमने कोविड के लिए डेडिकेट किए हैं, ये तमाम चीजें हमारे पास पूरे के पूरे 17-18 अस्पताल जो हमारे प्राइवेट और पब्लिक सेक्टर के जो अस्पताल हैं बशमूल से, ये हमारे पास इनके डेटा मौजूद है। सिर्फ अगर मैं आपको ये एक छोटा सा एक्सप्लेनर आपको देना चाहता हूँ कि हमारे जो टोटल नंबर ऑफ बेड्स जो कि कोविड के लिए इस बीमारी के लिए इस वबा के लिए जो डेडिकेट किए गए इस्लामाबाद में उनकी तादाद 167 है, और इसी तरह एक फेडरल जनरल हॉस्पिटल जो NIH का है it will be converted into 100 bedded isolation facility by NDMA in the coming years. इसी तरह अगर हमारी जो कंट्रीब्यूशन है प्राइवेट हॉस्पिटल्स की तरफ से वो भी है, 200 बेड्स का एक प्राइवेट मेडिकल कॉलेज ने डेडिकेट किया है कि वो हम 200 बेड्स कंट्रीब्यूट करने जा रहे हैं टू द ओवरऑल स्ट्रेंथ ऑफ द बेड्स इन इस्लामाबाद, वो भी होपफुली अगले कुछ दिनों में हो जाएगा। इसी तरह अगर आप देखें हमारी जो पूल ऑफ एम्बुलेंसेज हमने ईडी, चीपा, रेड क्रेसेंट, सीडीए केयर, पिम्स और फेडरल गवर्नमेंट पॉलीक्लिनिक जो हॉस्पिटल है, और इसी तरह DH ऑफिस, इसकी कुल मिला के 105 एम्बुलेंसेज हमारे DG ऑफिस के डिस्पोजल में, और जब भी हमें एम्बुलेंसेज की जरूरत पड़ती है कहीं भी रात के टाइम पर किसी भी ऑपरेशन की जरूरत पड़ती है तो हम इनको कॉल करके हम आर इन लाइज़न विद दीज़ ऑफिसेज़, और हमें जब भी एम्बुलेंसेज की जरूरत पड़ती है तो हम इनको अवेल कर लेते हैं। इसी तरह फूड कॉन्टिजेंसी प्लान के लिए अगर आपको बताया, दोबारा मैं आपसे डिस्कस करना चाहूँगा और मैं शेयर करना चाहूँगा कि जो हमारी जो स्ट्रेटेजी है फूड सप्लाई चेन मैनेजमेंट के हवाले से वो यही है कि जो हमारे मुख्तलिफ ऑफिसर्स हैं जो कि डिस्ट्रिक्ट एग्रीकल्चर सप्लाई चेन मैनेजमेंट कमेटी के, अगर वो इस बात के लिए प्रिपेयर हैं तो खुदा न खास्ता अगर हम फुल लॉकडाउन की तरफ जाते हैं तो फुल लॉकडाउन के वक्त हमारी मंडी में हमारी मंडी खुली रहेगी और हमारी मंडी में तमाम जो मतलब है कि होलसेलर्स हैं वो अपनी सप्लाईज जारी रखेंगे, अपने वो स्टोर्स जो ना जहाँ पे इनके स्टॉक्स मेंटेन किए गए दे विल मेक श्योर कि वहाँ पे अनइंटरप्टेड सप्लाई ऑफ दी एसेंशियल फूड आइटम लाइक ब्रेड है, घी है, बेवरेजेज हैं, दालें हैं, दे रिमेन ओपन, ठीक है जी। इसी तरह हमारी जो फूड की एसेंशियल फूड आइटम्स की अनइंटरप्टेड सप्लाई के लिए हमने ऑफिसर्स को डेडिकेट किया, हमने फूड पूरा का हमने फूड कंटिजेंसी पूरा प्लान बनाया, फूड प्लान बनाया जिसमें लोकल ट्रेडर्स एसोसिएशन, मार्केट कमेटी, डिप्टी डायरेक्टर फूड और इसी तरह जो हमारे जो ऑफिसर्स हैं डिस्ट्रिक्ट एग्रीकल्चर सप्लाई चेन मैनेजमेंट कमेटी के, उनको टास्क किया गया कि वो मुख्तलिफ किस्म की चीज़ों की सप्लाई चेन के हवाले से फॉरकास्टिंग और असेसमेंट और डिमांड के हवाले से अपनी रिपोर्ट मुरतब करें, और अगर खुदा खास कहीं भी कोई कमी होती है तो इट इज रिफ्लेक्टेड। फार्मास्यूटिकल कंपनीज हो, होल सेलर्स हों, मीट एसोसिएशन हों, कैश एंड कैरी हो, ऑयल, राइस, शुगर के होल सेलर हों, फ्रूट्स एंड वेजिटेबल्स के होल सेलर हों, इन तमाम के साथ भी हमारी मीटिंग्स हो चुकी हैं मार्केट एसोसिएशन वालों के साथ, और हमने कॉन्स्टेंट लाइजॉन विद देम, हमारी जो सब्जी मंडी है या हमारी फ्रूट्स एंड वेजिटेबल मार्केट्स हैं जो हमारे डेडिकेटेड पॉइंट्स हैं उनको उनके ऊपर अनइंटरप्टेड सप्लाई फूड फूड कमोडिटीज के लिए हमने दिए, हमारे पास इनके तमाम के कॉन्टैक्ट नंबर हैं, और कहीं भी किसी की सूरत हाल में आप लोग आटे की या जो है तो दालों की या जो बहुत जरूरी आइटम है उनकी कमी इस्लामाबाद में आपको रिपोर्टिंग होगी हुई होगी डिस्पाइट द फैक्ट कि हम पार्शियल लॉकडाउन में रहे हैं। इसी तरह अगर ड्रग्स की देखा जाए, मेडिसिन की सप्लाई के हवाले से हमने मेडिकल स्टोर को हमने एग्जेम्प्टेड रखा है, लेकिन मेडिकल स्टोर में भी हमने आपको सोशल डिस्टेंसिंग है, सोशल डिस्टेंसिंग में हमने यही कहा है कि एक वक्त पर एक बंदा या मैक्सिमम दो बंदे किसी स्टोर में दाखिल होंगे, ओवर क्राउडिंग को या जो है मतलब जिसे कहते हैं ना कि वो कंजेशन को किसी भी जगह पर हम जो तो अलाउ नहीं करेंगे, और इसके ऊपर मुख्तलिफ टाइमों के ऊपर हमारे हमारे जो मैजिस्ट्रेट्स हैं वो रेड भी करते रहे, और अब काफी आवाम जो इस हिसाब से जो वो एक सेंसिटाइज्ड है कि सोशल डिस्टेंसिंग इस्लामाबाद में क्या हो।
बेहद शुक्रिया आसिफ रहीम साहब, आपने हमारे सुनने वालों को बताया कि इस्लामाबाद में इंतज़ामिया ने क्या कुछ किया कोरोना बहरान से निपटने के लिए। आप इस्लामाबाद के असिस्टेंट डिप्टी कमिश्नर हैं, आपका बेहद शुक्रिया। जी, गुफ्तगू आपने सुनी इस्लामाबाद के असिस्टेंट डिप्टी कमिश्नर आसिफ रहीम की। वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील। एक छोटा सा ब्रेक लेते हैं और ब्रेक के बाद हम गुफ्तगू का सिलसिला आगे बढ़ाएंगे।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वाशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील। आप सुन रहे हैं कोरोना के बारे में हमारी खसूसी नशरियात। अभी हमने इस्लामाबाद की सूरत हाल के बारे में कुछ मालूमात आप तक पहुँचाई, और अब आपको लाहौर की सूरत हाल के बारे में बताते हैं। लाहौर के एक सामाजिक कारकुन एमैनुएल गिल ने हमसे बात की। लाहौर के एक मजाफाती इलाके जिलू गांव में वो रहते हैं, और उन्होंने अपने गांव में और गांव के लोगों के बारे में कुछ मालूमात जो फराहम की वो इस वक्त हम आपके लिए पेश कर रहे हैं।
क्रिश्चियन फाउंडेशन ऑफ पाकिस्तान में एनजीओ के साथ मैं काम करता हूँ। वैसे मैं मुख्तलिफ एनजीओ के साथ मिलकर काम करता हूँ, जहाँ पे जरूरत होती है वेलफेयर के काम की, इन लोगों को ट्रीटमेंट की जरूरत होती है, किसी मरीज को मेडिसिन की जरूरत होती है या उसका इलाज नहीं हो पाता पैसों की वजह से, तो हम उसको जाके वहां से पिकअप करते हैं। वैसे तो ये पूरा पाकिस्तान अपने घर में लॉकडाउन है, लेकिन ये जो हमारी कम्युनिटी है पाकिस्तान में, खास तौर पर विलेजेस में या भट्टों पे जो काम करते हैं, जो खेतों में काम करते हैं, या क्या कहना चाहिए कि जो रोजाना दिहाड़ी दार जो तबका है, जिस तरह के वो अड्डों पे जाके खड़े होते हैं कोई उनको ले जाए या ना ले जाए, तो अब तो वहां पे भी उनको उम्मीद होती है कि हमें कोई ना कोई ले जाएगा, हमारी दिहाड़ी लग जाएगी, लेकिन अब तो वो घरों में हैं, तो अब वो बेचारे ना तो उनके पास खुराक खाने के लिए ना कोई राशन है, कुछ भी नहीं है उनके पास, तो उनके बच्चे बिलखते हैं, परेशान होते हैं, और बास को मैंने देखा है, मैं आपको कहती हूँ तो मैं आपको उनकी वीडियो भी सेंड कर सकता हूँ, बच्चे उनके बिलते हैं और वो पता नहीं किस किस तरह से उनको दरासे दे रहे हैं कि कल हमें कोई राशन दे जाएगा, परसों हमें को दे जाएगा, लेकिन अभी तक हमारी इस लोगों की जो क्रिश्चियन बस्ती है यहाँ पे कोई नहीं है, ना कोई हुकूमत की तरफ से, ना कोई मुखैर हजरात और ना कोई डोनर, किसी ने भी हमसे आके कोई नहीं किया।
जी, ये थे लाहौर के जिल्लू गांव के एक सामाजिक कारकुन एमैनुएल गिल। और इस जिल्लू गांव का ये मसला कैसे हल हो सकता है, इसके लिए हम बात करेंगे लाहौर के डिप्टी कमिश्नर दानिश अफजाल से, और उनसे न सिर्फ इस गांव के बारे में बल्कि पूरे लाहौर में कोरोना बहरान से निपटने के लिए इंतजामिया की कोशिशों पर भी बात करेंगे। तो लीजिए उनकी गुफ्तगू सुनते हैं। इस वक्त हमारे साथ मौजूद हैं लाहौर के डिप्टी कमिश्नर जनाब दानिश अफजाल साहब, और हम उसको उनसे पूछेंगे कि कोरोना से निपटने के लिए लाहौर में इंतजामिया अब तक क्या कुछ कर चुकी है और क्या करने वाली है। अस्सलाम वालेकुम दानिश अफजल साहब।
जी, वालेकुम सलाम।
अच्छा, तो इससे पेशतर कि मैं आपसे वो
जी साहब,
पूछूं।
को आवाज आ रही?
जी बिल्कुल आ रही है। तो सबसे पहले मुझे ये बताइए कि कुछ हमें मालूम हुआ था कि जिल्लू गांव में कुछ लोग हैं, कुछ 700 के करीब घराने हैं जिनके पास राशन शायद नहीं पहुंचा कोई गुज़िश्ता 14 दिन से। तो क्या ऐसे इस सिलसिले में कुछ आप कोशिशें कर सकते हैं कि उन तक राशन पहुंच जाए?
इस सिलसिले में जहां कहीं भी आपको हमें राशन की शॉर्टेज की इतला मिलती है, हमारा एक कंट्रोल रूम है, वहां पे लोग SMS पे या कॉल करके इतला दे सकते हैं। और हम उसमें दूसरा ये है कि खुद भी सर्वे करवाते हैं। तो जो ये जो गांव पॉइंट आउट किया, यहाँ पे हमने सर्वे करवा लिया था। यहाँ पे कुछ जगहों पे सिर्फ आटे की शॉर्टेज का था, लेकिन हमने उनको राशन भी प्रोवाइड कर लिया है। और दूसरा इसमें ये हम कर रहे हैं कि हमारे पास बहुत सी जो फिलेंथ्रोपिस्ट हैं और बहुत सी जो NGOs हैं जो काम कर रही हैं इस सिलसिले में, तो उसमें भी गवर्नमेंट ने ये काम किया था कि वो हमें डिस्ट्रिक्ट लेवल पे उनकी रिसोर्सेज को पूल करके, तो आप उनको एक एरिया मुख्तस कर दें जहाँ पे जाके वो डिस्ट्रीब्यूशन कर सकते हैं। ताकि उसकी एक वजह तो ये है कि कोई कोई एरिया रह ना जाए, और दूसरा ये है कि कहीं डुप्लीकेशन ना हो जाए। तो ये इन दोनों सिलसिलों से हम कर रहे हैं, और अभी तक हमने तकरीबन 50 ऐसी NGOs हैं जिनको मुख्तलिफ इलाकों में मुख्तलिफ जिम्मेदारियां सौंपी हैं।
ठीक है, तो कुछ और मजीद बताइए कि क्या इस वक्त सूरत हाल है लाहौर के इलाके में और उसके मजाफाती इलाकों में जो कोरोना से निपटने के लिए इंतजामिया ने कोशिशें की हैं?
हमारे पास जो कोरोना से निपटने के लिए हम चार पांच एरियाज हैं जिसमें हम काम कर रहे हैं। एक तो हमारे पास क्वारंटाइन सेंटर्स हैं जहां पे हमने उन लोगों को रखा हुआ है जो कि कोरोना में केसेस उनको आए हुए हैं, कंफर्म केसेस हैं, और लेकिन उन्होंने अपना एक खास मुद्दत पूरी करनी है क्वारंटाइन के प्रोटोकॉल के मुताबिक, और उसके बाद उनके टेस्ट हो गए तो वो अपने घर जा सकते हैं। तकरीबन ये हमारे पास कोई 2,500 लोग हैं जो डिफरेंट क्वारंटाइन सेंटर्स में रह
कितने
रहे हैं।
कितने क्वारंटाइन
इस तरह
सेंटर्स
से
हैं?
ही जो कंफर्म
कितने क्वारंटाइन सेंटर्स हैं?
हमारे पास इस वक्त पांच हमारे पास
वो
क्वारंटाइन
सारे लाहौर
सेंटर्स
में
हैं
ही हैं?
जी। एक हमारे ज्यादातर मुजाफाती इलाके में है, कालाशाह काकू है एरिया जो है, वहां पे तकरीबन 1,000 लोग वहां पे हैं, और बाकी को 1,500 लोग हैं वो रायबंड में हैं जी।
ठीक। अच्छा, तो इसमें कितने हैं आपके जो लोग आप कह रहे हैं?
ये तकरीबन 2,500 लोग हैं जी।
अच्छा, तो ये सारे
हाँ जी
सस्पेक्टेड हैं, इन पर अभी शुबा है सिर्फ?
जी हम इसकी टेस्टिंग करवा रहे हैं, साथ साथ जो पॉजिटिव आ रहे हैं आपको उनको हम सेपरेट कर देते हैं। फिर जो नेगेटिव केसेस हैं तो फिर जारी बात है उनको 14 दिन हमने रखना होता है जी क्वारंटाइन में, और उसके बाद उनका टेस्ट होता है, अगर वो नेगेटिव आता है तो फिर दे आर फ्री टू गो जी।
तो आपके पास टेस्टिंग की
और
फैसिलिटीज कितनी है? क्या ये काफी है इस वक्त?
हमारे पास जी सर जी जी काफी है, हमारे पास प्राइवेट सेक्टर में भी है, लेकिन हमारी गवर्नमेंट सेक्टर में कैपेसिटी अभी 3,000 पर डे की कैपेसिटी है कि हम 3,000 तक टेस्ट परफॉर्म कर सकते हैं।
तो एक दिन में कितने टेस्ट आजकल परफॉर्म हो रहे हैं?
ये तकरीबन हमारे पास, मैं तो सिर्फ अपना बता सकता हूँ जो हमारे पास क्वारंटाइन है, लेकिन उसके अलावा भी लोग टेस्ट करवाते हैं, फील्ड हॉस्पिटल से भी आते हैं, तो मैक्सिमम कैपेसिटी हमारे पास 3,000 तक की है, लेकिन इससे कम ही लोग आते हैं टेस्ट करवाने।
तो कौन कौन लोग आ रहा है और कैसे वो आप तक पहुंचते हैं या आप उन तक पहुंचते हैं?
देखिए उसमें एक हमने दो हमारे फैसिलिटीज हैं जिनको डेडिकेट कर दिया गया है कोरोना के लिए। एक तो हमारा न्यू हॉस्पिटल है, वो उसमें एक ट्राइज बना दिया गया है, लोग वहां पे जाते हैं और वहां पे टेस्ट होता है और वहां से जाती है। सेकंड हमारे पास जो फील्ड हॉस्पिटल हमने एक्सपो सेंटर पंजाब में बनाया था, तो वहां पे 1,000 बेड की कैपेसिटी है हमारी, और वहां पे भी एक ट्राइज बना था, और वहां पे भी लोग जाके अपना टेस्ट जाते हैं, उनकी एग्जामिनेशन होती है, और उसमें अगर कोरोना का सस्पेक्ट लगता है किसी को तो वहां से सैंपल दिया जाता है। तो ये तो दो डेडिकेटेड फैसिलिटीज हैं, लेकिन इसके अलावा भी जो हमारे स्पेशलाइज्ड हेल्थ केयर के जो टर्शरी केयर के हमारे हॉस्पिटल्स हैं वहां पे भी जो लोग हैं, वहां पे भी आइसोलेशन हमारे सेंटर्स हैं, वहां पे भी जो लोग जाते हैं अगर कोई सस्पेक्ट लगता है कोरोना का तो वहां पे भी सैंपलिंग हो सकती है।
ठीक है। और वेंटिलेटर्स का सुना था कि बहुत शॉर्टेज है, और क्या वेंटिलेटर्स की वाकई जरूरत पड़ रही है इस वक्त? आपके पास इतने पेशेंट्स हैं कि उन्हें वेंटिलेटर्स चाहिए?
नहीं अभी अभी तक भी हमारे पास जितनी भी फैसिलिटी है वेंटिलेटर्स की वो बड़ी सफिशिएंट है, और अभी तक जितने भी हमारे पेशेंट्स हैं उनमें से मोर देन जो है 99% वो स्टेबल हैं, और उनको वेंट की जरूरत उस तरह से नहीं पड़ रही।
ठीक, तो अल्लाह ना करे कि जरूरत पड़े, और अगर पड़ेगी तो आपके पास इनका काफी बंदोबस्त मौजूद है।
जी बिल्कुल है, जी
अच्छा,
है।
तो ये तो हो गई टेस्टिंग की सूरत हाल और वेंटिलेटर्स की सूरत हाल। इसके अलावा जो दूसरी सहूलियात हैं, जैसे मास्क हैं और सैनिटाइजर्स हैं, वो आवाम तक पहुंचाने के लिए कोई बंदोबस्त हो रहा है?
जी बिल्कुल, उसमें उसमें दो तीन तरह से हमने बंदोबस्त किया था, क्योंकि शुरू शुरू में जब जैसे ही लोगों को पता चला तो एक मार्केट पे प्रेशर आया, सर्जिकल मास्क थोड़े से अवेलेबिलिटी उसकी कम हो गई, शॉर्टेज हो गई। तो एक तो हमने कुछ हमारी फैक्ट्रीज थी उनको रिक्वेस्ट की, जो जिनकी थोड़ी बहुत एक्सपर्टीज थी, और उनको थोड़ा सा उन्होंने, तो हमने उस इंडस्ट्री को थोड़ा एग्जाम्पल किया और उनको इजाजत दी कि वो मास्क बनाए। तो एक तो अवेलेबिलिटी अब सफिशेंट है, कोई इस वक्त शॉर्टेज मास्क के हवाले से नहीं है। कुछ होर्डिंग का एलिमेंट आ गया, कुछ लोगों ने उसको थोड़ा सा ब्लैक में हाई रेट्स पे बेचना शुरू कर दिया, तो हमने उसको कंफिस्केट भी किया। और आज का मैं आपको बता दूं कि 30,000 आज ही हमने एक लिया जी मास्क को, तो उस रेट की एडमिनिस्ट्रेटिवली उन लोगों को पकड़ा जो इस जखीराबंदी कर रहे थे। तीसरा उसमें ये था कि बहुत सारे हमारे पास फिलैंथ्रोपिस्ट भी आए जिन्होंने सोचे से रिक्वेस्ट की थी इस वक्त हमें नीड थे इसकी मास्क की है। तो ये दो तीन एरिया से अभी हमारे पास सफिशियंट मास्क हैं, और सफिशियंट पर्सनल प्रोटेक्टिव जो इक्विपमेंट है हमारा वो भी हमारे पास सफिशियंट अवेलेबल है।
तो हॉस्पिटल्स में डॉक्टर्स को और जो स्टाफ है, जो अमला है हॉस्पिटल में, उनके लिए भी तमाम इक्विपमेंट्स मौजूद हैं लाहौर में?
जी बिल्कुल, जी मास्क ना बल्कि डॉक्टर्स के अलावा जो लोग इनको हैंडल करते हैं, जिसमें हमारा रेस्क्यू का स्टाफ है जो इनको एम्बुलेंसेज में है, उनके पास भी अवेलेबल है। हमारा अपना एडमिनिस्ट्रेटिव स्टाफ है जो क्वारंटाइन में इनके साथ इंटरेक्शन में होता है, उनके पास भी अवेलेबल है। इवन वो ड्राइवर्स जो इनको ट्रांसपोर्ट करते हैं उनके पास भी अवेलेबल है। तो इसलिए हमारे पास किसी हॉस्पिटल से लेके पूरी वो चेन जो इनको डील करती है उनमें किसी किसी जगह भी कोई कमी नहीं।
ठीक है, तो अब वो सवाल जो मैंने शुरू में किया उसको मैं यहाँ दोबारा करती हूँ कि जो लोग दिहाड़ी के मजदूर थे, रोजाना की बुनियाद पर काम करते थे, जो बेरोजगार हो गए, उनके घरों तक जो घर राशन पहुँचाने के लिए क्या इंतजाम हुए अब तक?
देखिए उसमें एक तो राशन का है कि जो बहुत सारे हमारे खैराती इदारे हैं, बहुत सारे हमारे मुखय्यर हजरात हैं जो अपने अपने लेवल पे कर रहे थे, गवर्नमेंट ने एक प्लेटफॉर्म के नीचे उनको जमा कर दिया। और उसका मकसद सिर्फ दो थे, एक तो ये कि जो वो कर रहे हैं वो बड़ा अच्छा काम कर रहे हैं, लेकिन हमें पता हो ताकि अगर गवर्नमेंट या कोई और इदारा काम करना चाहता है तो उन एरियाज में ना करे। दूसरा ये है कि वो एरियाज जहां पे जरूरत है वहां पे उनको मूव किया जाए। तो जैसे आपने जिक्र किया एक इलाके का, तो वहां पे भी हमने एक एनजीओ को भी रिक्वेस्ट किया और हमने खुद भी इंटरवेंशन किया। तो ये दो तरीकों से हम राशन भी डिस्ट्रीब्यूट कर रहे हैं। सेकंड ये है कि गवर्नमेंट ने आज से जो कैश है बेंजर इनकम सपोर्ट प्रोग्राम में कैश है उसकी डिसबर्समेंट भी स्टार्ट कर दी है, तो वो 12,000 रुपए पर फैमिली जो है वो कैश भी मिलना शुरू हो गया है।
और ये उन्हीं को होगा जो बेरोजगार हैं या आम आम लोगों में जो गरीब हैं?
जी इसमें 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 तीन कैटेगरीज हैं। एक तो वो मुस्तहकीन हैं जो बेंजर इनकम सपोर्ट प्रोग्राम से रूटीन में रजिस्टर्ड थे और वो ले रहे थे, अभी उस कैटेगरी को मिलना शुरू हुआ जी। सेकंड फेज में आज से हफ्ता 10 दिन बाद वो है जिसमें प्राइम मिनिस्टर ने पैकेज का अनाउंस किया है, उसमें वो तमाम शामिल हैं जो किसी ना किसी वजह से बेरोजगार हो गए थे और उसका डाटा इकट्ठा होके उनको मिलना शुरू हो जाएगा। और तीसरा वो फेज है जिसमें पंजाब गवर्नमेंट ने, चीफ मिनिस्टर साहब ने ऐलान किया है, उस फेज में उन लोगों को भी मिल जाएगा जो इसके अलावा रह जाए।
ठीक, तो इस वक्त अगर आप लाहौर के शहरियों से या पाकिस्तान के आम शहरियों से कोरोना वायरस के हवाले से कुछ कहना चाहें, कोई पैगाम देना चाहें तो दीजिए।
पैगाम इसमें वही है जो सबका है कि जी आप अपना एहतियात करें, अपने आप को एक सेफ डिस्टेंस पे रखें, और अपनी जो हाइजीन है उसको पॉसिबल बनाएंगे तो ही आप किसी दूसरे की हाइजीन का ख्याल रख सकते हैं। तो यही एक मैसेज है जो हर सतह से दिया जा रहा है, और ये लॉकडाउन जो किया जा रहा है या बहुत सारी चीजों को बंद किया गया है उसका मकसद भी यही है। तो शहरी अगर इसको ऑब्जर्व करेंगे, अगर घरों के लिए छुट्टियां दी गई हैं तो घरों में रहें, तो यही एक मैसेज है और इससे ही हम इस चेन को ब्रेक कर सकते हैं।
अच्छा दानिश अफजल साहब, एक इशू और भी है कि ये जब कहा गया कि बार बार हाथ धोएं, तो लोगों के घरों में तो पीने को पानी नहीं है, तो वो हाथ बार बार कैसे धोएं? इस तरफ कोई तवज्जो दी जा रही है कि ये मसला कैसे हल होगा?
لاہور میں تو میرا خیال میں کوئی چھوٹی موٹی اس طرح کی پاکٹ ہوگی جہاں پہ نہیں ہے, لیکن اس میں ہم نے اوور اینڈ اباو جو ہے جا کے بہت سارے ایریاز میں یہ واشنگ کی فیسیلٹیز, اور وہ ایریاز جو جس میں پبلک کی موومنٹ تھی, خاص طور پہ منڈیاں تھیں ہماری جو کھلی تھیں, اسی طرح سے وہ گروسری اسٹورس تھے, تو اس میں ہم نے لوگوں کو ریکویسٹ کی سینیٹائزیشن کا وہاں پہ کیا, وہاں پہ سوشل ڈسٹینسز کے لیے کیو مینجمنٹ کا بھی بندوبست کیا. تو اس لیے یہ جہاں جہاں کہیں ضرورت پیش آئی وہاں پہ جا کے انٹروینشن کی گئی.
تو لاہور میں بھی کوئی واک تھرو گیٹس بنائے گئے ڈی سینیٹائز کرنے کے لیے؟
جی بالکل واک تھرو گیٹس یہاں پہ اس وقت تک ہماری منڈیوں میں لگ چکی ہیں جہاں پہ لوگوں کی بہت زیادہ موومنٹ ہوتی ہے. ہم نے تمام انڈسٹری جو ابھی آہستہ آہستہ کھل رہی ہے یا جن کو ایگزامشن دی گئی تھی, ان کے ایس او میز میں سب سے پہلے یہ ہے کہ وہ اپنا یہ ڈس انفیکشن گیٹ انسٹال کریں, تو وہ بھی آہستہ آہستہ کر رہے ہیں کیونکہ یہ نئی چیز تھی تو مارکیٹ میں آہستہ آہستہ اویلیبل ہو رہی ہے. تو یہ وہ ایس او پیز ہے جن کو انشور کیا گیا.
تو یہ جو ڈی سینیٹائزنگ گیٹ واک تھرو گیٹس ہیں, یہ مارکیٹ میں آ گئے ہیں کہ آپ لوگوں نے بنوائے ہیں خود؟
ہم نے شروع میں جو ہم نے یہاں پہ انٹروڈیوس خود کروائے تھے کہ اپنے انجینئرز کو لگوا کے بنوایا تھا ایک ماڈل جو تھا, اور لیکن اب یہ مارکیٹ میں ریپلیکیٹ بھی ہونا شروع ہو گیا ہے اور اویلیبل بھی ہے, اور آہستہ آہستہ میرے خیال میں اس کی ڈیمانڈ آ رہی ہے تو زیادہ ہو جائے گی.
تو اندازن کتنے میں ایک واک تھرو گیٹ بن رہا ہے اور پبلک میں انسٹال کتنے ہو چکے ہیں؟
میرا خیال ہے کہ اس وقت جو ہمارے زیادہ تر جو ہے مور دین 20 ہمارے جو پبلک پلیسز ہیں وہاں پہ تو ہم نے کروا دیے ہیں, اور ابھی انڈسٹری کو ہم نے کہا ہے کہ جہاں جہاں بھی جو انڈسٹری کھلی ہے وہاں بھی لگوائیں. تو اس کی تو قیمت بھی بڑی نامینل سی ہے, 40-50 ہزار کے قریب یا 60 کے قریب ہے. وہ کیپنگ ان ویو کہ اس میں کتنا اس کا مارجن ہے, کتنے لوگوں نے گزرنا ہے, تو یہ بڑا ایزیلی اویلیبل ہے اور بڑا چیپ سولوشن ہے.
تو آپ نے جو 25 مقامات پر ہیں وہ انتظامیہ کی طرف سے لگائے گئے خرید
جی, ہمیں ہمارے جو ڈفرنٹ جی ہمارے ادارے ہیں, مطلب جیسے آپ کو ذکر کیا کہ یہاں پہ ہماری 4-5 منڈیاں وہاں پہ ہم نے لگوا دی ہیں, اسی طرح سے ہمارے جو پبلک آفیسز ہیں وہاں پہ ہم نے لگوا دی ہیں. تو یہ وہ ایریاز ہیں جہاں پہ ہم نے خود سے انٹروین کر کے لگوایا ہے.
بہت شکریہ دانش افضال صاحب, بہت شکریہ.
میڈیم ویو 972 کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
اور اب ہم آپ کو گفتگو سنوائیں گے ڈاکٹر محمد نعیم خان کی, جو وائس چانسلر ہیں یونیورسٹی آف بلتستان اسکردو کے, اور وہ ہمیں بتائیں گے کہ بلتستان کی جو یونیورسٹی ہے اس نے اپنے اسٹوڈنٹس کے لیے کرونا بحران کے دوران آن لائن ایجوکیشن کا جو سسٹم ہے وہ کس انداز میں وہ چلا رہے ہیں اور کتنا وہ اس سے مطمئن ہیں. جی السلام علیکم ڈاکٹر محمد نعیم خان.
جی السلام علیکم. جی میں بڑا مشکور ہوں آپ کا کہ آپ نے ہمیں موقع دیا.
آپ کا شکریہ, آپ نے ہمیں ٹائم دیا. تو کچھ بتائیے کہ بلتستان یونیورسٹی کا پہلے تھوڑا سا پس منظر بتا دیجئے کہ یہ کب قائم ہوئی اور اس میں کتنے شعبے ہیں, اس کے بعد پھر ہم بات کریں گے کہ اس بحران میں آن لائن ایجوکیشن کا کیا سسٹم چل رہا ہے.
جی یہ یونیورسٹی بلتستان ایک فیڈرلی چارٹرڈ یونیورسٹی ہے. 2018 میں اس کا قیام عمل میں لایا گیا. ہمارے جو صدر پاکستان ہیں وہ اس یونیورسٹی کے چانسلر ہیں, اور میں نے جون 2018 میں ایز اے وائس چانسلر اس کو جوائن کیا. اس سے پہلے یہ 5 سال تک کے آئی یو گلگت کا ایک اسکردو میں سب کیمپس تھا, سیٹلائٹ کیمپس تھا. تو 2017 کے آخر میں گورنمنٹ نے کہا کہ چونکہ بلتستان اور گلگت کے درمیان فاصلہ بھی زیادہ ہے اور یہاں کے لوگوں کے لیے ایک الگ یونیورسٹی کا قیام بہت ضروری ہے, تو اس لیے یہ ایک ہمالیاز میں اور کراکرم کے رینجز میں ایک بہترین یونیورسٹی ایمرج کر رہی ہے. اگرچہ ہم ایک چھوٹی یونیورسٹی ہیں لیکن مجھے آج یہ آپ کے ساتھ شیئر کرتے ہوئے خوشی محسوس ہو رہی ہے کہ ہم 100% ایک ای یونیورسٹی ہیں. آن لائن سسٹمز ہمارے سارے ان پلیس پہلے دن سے تھے. میرے ذہن میں یہ تھا کہ چونکہ گلگت بلتستان کی کوئی تقریباً 50-60 ویلیز ایسی ہیں جہاں تک ہماری پہنچ مشکل تھی, اور وہاں پہ کیمپسز کا قیام کرنا بھی مشکل تھا, دشوار گزار علاقے تھے. تو میں نے آج سے 2-3 سال پہلے یہ پلان بنایا تھا کہ ہم لوگوں کے ڈور سٹیپس پہ ایک ورچوئل یونیورسٹی کے انداز میں بھی ریچ کرنے کی کوشش کریں گے, بجائے اس کا کہ برکس اینڈ مارٹرز کا کیمپسز بنائے. تو اس میں ایک تو خرچہ زیادہ آتا ہے, تو دوسرا جہاں کے ہمالیہ اور یہ جو کراکرم کی جو وادیاں ہیں اس میں میرا خیال ہے کہ آئی ٹی ٹیکنالوجیز اور یہ کمیونیکیشن ٹیکنالوجیز کے ذریعے اور سیٹلائٹ ٹیکنالوجیز کے ذریعے پہنچنا سب سے آسان بھی ہے اور یہ سب سے فیزیبل بھی ہے. تو ہم نے ایک کیمپس مینجمنٹ سسٹم جو تھا ایل ایم ایس لرننگ مینجمنٹ سسٹم، یہ 2018 میں لانچ کر دیا تھا. اور ہم نے کہا تھا کہ یونیورسٹی کے تمام جو پروگرامز ہیں، ایڈمیشنز ہیں، ٹائم ٹیبلز ہیں، اسٹوڈنٹس کی پورٹلز ہیں، لیکچرز ہیں اور ایون فائنینسز ہیں، اس کو ہم آن لائن کریں گے. اور جس کی وجہ سے ہمیں ایک ایڈیڈ ایڈوانٹیج یہ ہو گیا کہ کورونا کا یہ جو وائرس کی جو وبا پھیلی تو ہم اس سے پہلے پہلے تیار ہو چکے تھے. مجھے صرف ایک ہفتہ لگا اپنے آپ کو ٹریڈیشنل جو سسٹم تھا کلاس روم لرننگ کا اس سے اس کو آن لائن لرننگ میں شفٹ کرنے میں. اس کی وجہ سے یہ ہوا کہ ہم نے تمام ٹیچرز کو 2 دن کے لیے ان کی ٹریننگ کی، ہم نے ان کو اسٹوڈیو فراہم کیا، میں نے ایک آئی ٹی کی ٹاسک فورس امیجیٹلی جو صبح 9 بجے سے لے کر رات 11 بجے تک 24 آورز مطلب یہ تقریباً 11-18 گھنٹے اویلیبل ہوتی ہے اسٹوڈینٹس کو مختلف لائنس کے ذریعے، ای میلس کے ذریعے، آن لائن واٹس ایپ کے ذریعے اور سوشل میڈیا کے ذریعے. تو ہم کوشش یہ کر رہے ہیں کہ ایک ٹریڈیشنل سسٹم جو تھا وہ اور ایک جو سنکرونس اور اے سنکرونس کو ملا کے ایک ہائبرڈ قسم کا سسٹم جس میں ہم نہ صرف لیکچرز کو ریکارڈ کرتے ہیں، لیکچرز کو ویڈیو اس کی کنفرنسنگ کے ذریعے دیتے ہیں بلکہ ان کو اپلوڈ بھی کر رہے ہیں. اس کے علاوہ واٹس ایپ گروپ بنائے ہیں، ہر ٹیچر نے اپنا الگ واٹس ایپ گروپ بنایا ہوا ہے، ہر سبجیکٹ کا الگ ڈسکشن گروپ ہے. تو اس میں ورچوئل جو کلاس کی ڈسکشنز ہیں وہ بھی ہو جاتی ہیں. پھر ایک اور ہم نے یہ کیا کہ بعض دفعہ بعض علاقوں میں لوڈ شیڈنگ کی وجہ سے لائٹ نہ ہو یا انٹرنیٹ کی کنیکٹیوٹی کا پرابلم ہو تو ہم ان کو کہتے ہیں کہ آپ 24 آورز میں جب بھی آپ کو ٹائم ملے آپ آن لائن جا کے یونیورسٹی کے اکاؤنٹس کھول کے تو یونیورسٹی کی ویب سائٹ سے آپ ان لیکچرز کو ایکسیس کر سکتے ہیں. تو ہم کوشش یہ کر رہے ہیں کہ ہر جو ضلع ہے، خاص طور پہ بلتستان میں کھرمنگ ڈسٹرکٹ ہے، شیگر ڈسٹرکٹ ہے، ہمارا روندو ڈسٹرکٹ ہے اور چوتھا جو کھپلو ڈسٹرکٹ یہ گانچے ڈسٹرکٹ ہے، ان میں ہم ایک فزیکلی ایک ریسورس سینٹر بھی قائم کر رہے ہیں. ہر کالج کے اندر ایک ریسورس سینٹر بھی ہوگا، وہاں پہ ایک فوکل پرسن بھی بیٹھے گا جس کو ہم چاہیں گے کہ وہاں پہ لوکل لوگوں کو اگر کوئی پرابلمز آتے ہیں تو وہ بھی ریسورسز وہاں پہ لوکلی وہ اس کو دے سکے. تو ہم تو کوشش یہ کر رہے ہیں کہ ریڈیو کے ذریعے بھی لوگوں کو ایکسس کریں، ٹیلی ویژن سے ہم بات چیت کر رہے ہیں پی ٹی وی والوں سے کہ تاکہ ٹیلی ویژن کے ذریعے بھی کچھ لیکچرز ہم لوگوں تک پہنچائیں. تو کوشش تو یہ حتیٰ کہ اگر ہمیں نہ بھی ملا تو ہم جہاں پہ ممکن ہو ہم سیڈیز کے ذریعے، یو ایس پیز کے ذریعے، ایون پارسلز کے ذریعے مختلف جگہوں پہ اپنے ہمارے پاس چونکہ اسٹوڈنٹ کے ایڈریسز بھی ہیں ہم ان کو جو لرننگ مٹیریل ہے وہ نوٹس کی شکل میں یہ فراہم کرتے رہیں گے. اس کے علاوہ ہماری چونکہ یونیورسٹی کا جو لرننگ مینجمنٹ سسٹم ہے اور جو اسٹوڈنٹ انفارمیشن سسٹم ہے یہ بہت 100% ہم نے اس کو ٹائم ٹیسٹڈ ہے 2 سال سے. اس کی وجہ سے ہمیں وہاں پہ ایس کام نے بھی جو اسپیشل کمیونیکیشن پیکج ہمیں فراہم کرتی ہے، انٹرنیٹ سروسز دیتی ہے وہاں کی، اس نے ہمیں 3G اور 4G میں یہ فری انٹرنیٹ سروسز ہمیں دی ہے یونیورسٹی آف بلتستان کو. تو اس لحاظ سے میں چاہوں گا کہ ہم ان کے ساتھ مزید ایکسپلور کریں گے تاکہ اسٹوڈینٹس کے لیے بھی کچھ ایسے پیکیجز آ جائیں آن لائن کے کہ وہ ڈیٹا کو ڈاؤن لوڈ کر سکیں، فائلس کو ڈاؤن لوڈ کر سکیں، لرننگ مٹیریلس کو ڈاؤن لوڈ کر سکیں، پاور پوائنٹ پریزنٹیشن جو ہماری آن لائن پڑی ہوئی ہیں ان کو ڈاؤن لوڈ کر سکے. تو ایک ہم ہر طرح کا کوشش کریں چونکہ جی بی کے طلبا و طالبات پورے پاکستان میں سب سے بہترین علم سے محبت رکھنے والے ہیں تو وہ اس کی تلاش میں رہتے ہیں. تو میں نے ان سے یہ کہا کہ آپ کو تھوڑی سی مشکلات ضرور آئیں گی خاص طور پہ انٹرنیٹ کی کنیکٹیوٹی کی وجہ سے، بعض دفعہ انٹرنیٹ سلو ہو جاتا ہے لیکن آپ رات کے پچھلے پہر میں جب آپ کو نیٹ کی سہولت ملتی ہے تو وہاں پہ بھی آپ اس کو لیکچر کو ایکسس کر سکتے ہیں، اس لیکچر کو آپ بار بار ایکسس کر سکتے ہیں اور بار بار اس کو دیکھیں. تو ایک لحاظ سے یہ ان کو گھر میں 24 آورز ایک کلاس روم کا انوائرمنٹ مل جائے گا. ہم ان کو اسائنمنٹس بھی دے رہے ہیں کہ آپ اوپن بکس کے انداز سے اسائنمنٹس تیار کریں، ریسورسز آن لائن سے لے کر یہ کریں. پھر یہ ہوگا کہ ہم ان کا مڈ ٹرم بھی لیں گے انشاءاللہ کوئی 2 مہینے کے بعد، اور اس کے بعد جون میں ان کا فائنل ٹرم ایگزام بھی ہوگا، اس کو بھی ہم ایکسپلور کر رہے ہیں کہ ہمارے لیے ایک نیا تجربہ ہوگا. دیکھا ہم آن لائن ایگزام لے سکتے ہیں، ہر اسٹوڈنٹ کو مختلف ایگزام پیپر دے کے تاکہ وہ اپنے گھر پہ بیٹھ کے وہ امتحان دے سکے.
تو ڈاکٹر نعیم صاحب، کیا آپ کی جو یونیورسٹی کا جو آن لائن سسٹم ہے اس سے علاقے کے دوسرے کالجز بھی کوئی استفادہ کر سکتے ہیں یا فائدہ اٹھا سکتے ہیں یا اٹھا رہے ہیں؟
پچھلے ہفتے ہماری ایچ ای سی میں جو وائس چانسلر کی کمیٹی کا اجلاس ہوا جس میں 170 के करीब वाइस चांसलर ने शिरकत की, तो उसमें मैंने जब उनको शेयर किया कि पब्लिक सेक्टर यूनिवर्सिटीज में यूनिवर्सिटी ऑफ बल्तिस्तान पहली यूनिवर्सिटी है जिसने अपना ऑनलाइन डिलीवरी ऑफ डिस्टेंस एजुकेशन शुरू कर दिया है, और हमने कल यहाँ पे वहां पे जो कॉलेजेस के लिए भी एक पोर्टल अलग से कनेक्ट कर दिया है कि जो एफिलिएटेड कॉलेजेस हैं स्कर्दू के, गांचे के और खरबंग के, मैं खासतौर पर जो बल्तिस्तान से ज्यादा मुतालिक हूँ, तो वो सारे के सारे जो एफिलिएटेड कॉलेज के टीचर्स हैं वो उस लिंक के जरिए अपने लेक्चर्स को डाउनलोड करेंगे, अपलोड करेंगे ताकि स्टूडेंट उनको एक्सेस कर सकें। तो हम ये भी देख रहे हैं कि उन स्टूडेंट्स को, अगरचे वो हमारे रजिस्टर्ड स्टूडेंट नहीं होते, जो कैंपस के अफिलिएटेड स्टूडेंट्स हैं दूसरे कॉलेजेस के, उनको भी शायद हम कोई रास्ता निकालेंगे ताकि वो पंजाब यूनिवर्सिटी ऑफ बल्तिस्तान के जो लर्निंग मटेरियल है, एजुकेशनल रिसोर्सेज हैं, उन तक एक्सेस। तो ये एक चीजें इवॉल्व हो रही है।
डॉक्टर नईम साहब, पूरे पाकिस्तान में इंटरनेट की फराहमी कोई सब जगह नहीं होती सही तरीके से, तो गिलगित बल्तिस्तान में भी यकीनन ऐसा होगा, तो क्या ये मसला जो है ऑनलाइन एजुकेशन की राह में कोई हाइल हो रहा है या हो सकता है?
सिर्फ उसमें मुझे कनेक्टिविटी के थोड़े से इश्यूज आ रहे हैं, वहां से कुछ कंप्लेंट्स भी आ रही हैं, लेकिन हो ये रहा है कि तकरीबन 85% हमारे स्टूडेंट्स वो एक्सेस कर रहे हैं। उन्होंने मुख्तलिफ टाइम्स पे हमारी वेबसाइट्स को और अपने जो LMS अकाउंट्स के जरिए अपने फाइल्स को खोली हैं, तो हम इसको एक्सेस को एक उनकी अटेंडेंस के तौर पे ले रहे हैं। तो मैं समझता हूँ कि क्लासें बंद करके, यूनिवर्सिटी को बंद करके घरों में बैठ के, तो ये बहुत बड़ा नुकसान होगा। इंशाल्लाह पूरी दुनिया के इंसान आपस में इत्तेहाद और इत्तेफाक से मुख्तलिफ ममालिक मिलके तो हम इस पे काबू पा लेंगे, लेकिन हम ये नहीं चाहते कि इस दौरान में तलबा और तालिबात का जो तालीमी नुकसान है वो हो जाए। तो इसलिए आपको अगर इस सिस्टम से 80% 90% भी रिसोर्सेज मिल जाते हैं तो ये बहुत बड़ी एक फैसिलिटी है।
तो कोरोना बहरान के दौरान खास तौर पर आपने क्या खिदमत की लोगों को जरूरत की अशिया पहुंचाने के लिए या किसी और अंदाज में?
हमने कम्युनिटी के साथ, गिलगित बल्तिस्तान की कम्युनिटी के साथ बहुत करीबी ताल्लुक रखा हुआ पिछले 2 साल से। हमने कम्युनिटी के जो एल्डर्स थे, इंटेलेक्चुअल्स थे, जो ब्रॉडकास्टर्स थे, दानिश्वर थे, उनमें से कोई 20 के करीब लोगों को गुडविल एम्बेसडर बनाया हुआ है। प्रोफेसर एमराइटस के तौर पे उनको हमने एंगेज किया हुआ था कि वो यूनिवर्सिटी को फीडबैक दे सकें, जो हमारे रेगुलर फैकल्टी के अलावा लोग हैं। तो हमने ये पिछले 3 हफ्तों से मुसलसल हम ना सिर्फ कम्युनिटी सर्विस कर रहे हैं, वॉलंटियर्स का एक ग्रुप है जो हमने डिस्ट्रिक्ट इंतजामिया के डिस्पोजल कर दिया ताकि नौजवान गवर्नमेंट की हेल्प कर सके। इसके अलावा हमने जो हैंड सैनिटाइजर थे खासतौर पे, जो ये हमने 3 हफ्ते पहले तकरीबन 1000 के करीब बॉटल्स को अपनी लैब में तैयार करके हमने पूरे जो हेल्थ वर्कर्स थे उनको दिया, हॉस्पिटल को दिया, पुलिस को दिया, और जो इंतजामिया के लोग थे जो फ्रंट लाइन पे इससे कर रहे थे, चूंकि वहां पे सुपर मार्केट नहीं है, स्कर्दू और बल्तिस्तान के इलाकों में छोटे छोटे स्टोर हैं जहाँ पे ग्रोसरी के आपके रोजाना की जरूरियात को चीजें मिल जाती है। तो ये जो हैंड सैनिटाइजर हैं जो मेट्रोपॉलिटन शहरों में मिलते हैं, तो वहां पे डॉक्टर्स के पास भी नहीं था, जो नर्सिस थी उनके पास नहीं था, तो हमारी यूनिवर्सिटी ने वहां से एथेनॉल बेस्ड हैंड सैनिटाइजर बना के तो वहां पे लोगों को फ्री ऑफ कॉस्ट दिए हैं। और हमने एक और अच्छा ये काम किया कि इस साल की जो समर की स्प्रिंग सेमेस्टर की जो फीस थी 2 करोड़ रुपए की, वो हमने माफ कर दी है। हमने स्टूडेंट से कहा कि हम आपको ऑनलाइन एजुकेशन देंगे लेकिन अब आपसे ट्यूशन फीस नहीं लेंगे। इस 4 महीने का जो सेमेस्टर शुरू हो जाएगा हो गया है मार्च से लेकर जून तक, इसमें उनसे कोई फीस नहीं ली जाएगी। तो हम कोशिश करेंगे लोगों को हीलिंग भी दें, होप भी दें, उनको लीडरशिप भी दें, और खासतौर पर अवेयरनेस और हमारी उस पर भी ये काम जारी है।
जी बहुत शुक्रिया डॉक्टर मामून नईम खान साहब, मुझे सवाल करने का मौका ही नहीं दिया आपने, आपके पास इतना कुछ कहने को था और आपको मालूम था कि आपने क्या क्या कुछ कहना है। एक सवाल बहरहाल जरूर करूंगी कि अब जब ये अल्लाह करेगा कोरोना बहरान चला जाएगा, तो क्या आप चाहेंगे कि ये सिस्टम जो है यूनिवर्सिटी में जो स्टूडेंट्स हैं वो आना ही बंद कर दें और घरों में ही पढ़ा करें?
देखिए मैं ये चाहूंगा कि हर सिस्टम के जो एडवांटेजेस हैं उसको वो जरूर एक्सप्लोर करें, और ये सिस्टम अब यूनिवर्सिटी ऑफ बल्तिस्तान का एक परमानेंट हम इसका डायरेक्टरेट ऑफ डिस्टेंट एजुकेशन बना देंगे ताकि ये उसके साथ अवेलेबल रहे। बाद दफा कोई बीमारी की सूरत में, किसी इमरजेंसी की सूरत में कोई स्टूडेंट आ नहीं सकता क्लास में, लेकिन मैं ये चाहूंगा कि क्लास की जो فزیکل انٹریکشن ہے اور ایک ایمبیئنٹ انوائرمنٹ میں جو ایک اساتذہ کے ساتھ ملنا ہے اور ان سے بات چیت کرنی ہے, وہ اس کی اہمیت ضرور رہے گی. لیکن شام کو آ کے دوبارہ ان آن لائن ریسورسز کو دوبارہ ایکسس کر سکتے ہیں, تو میں سمجھتا ہوں کہ یہ ملٹیپل چوائس قسم کا ہوگا اور یہ بعض دفعہ کسی کرائسس سے کوئی اچھی صورتیں بھی نکل آئیں گی. جیسے کہا یہ جا رہا ہے کہ اب دنیا بھر میں جو بزنسز ہیں وہ ای کامرس کے ذریعے زیادہ ہوں گی اور یہ آن لائن ویڈیو کانفرنس زیادہ ہوں گی بجائے اس کے کہ آپ لوگوں ہزاروں لوگوں کو, تو انشاءاللہ اس کے جو مثبت پہلو ہیں اس سے ہم بھرپور فائدہ اٹھانے کی کوشش کریں گے.
بہت شکریہ پروفیسر ڈاکٹر محمد نعیم خان صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ ہیں وائس چانسلر گلگت بلتستان اسکردو یونیورسٹی اور میں ہوں یاسمین جمیل. بہت شکریہ پروفیسر ڈاکٹر محمد نعیم خان صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. یہ تھے بلتستان یونیورسٹی آف اسکردو کے وائس چانسلر ڈاکٹر پروفیسر محمد نعیم خان. ہمارا یہ پروگرام ابھی جاری ہے, ایک چھوٹا سا بریک لیتے ہیں اور بریک کے بعد ہم پروگرام کو آگے بڑھائیں گے.
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com. تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, اور اب کچھ رپورٹس. کرونا سے بڑی عمر کے لوگوں کو زیادہ خطرہ ہے. اکثر دادا دادی اور نانا نانی اپنے ہی بچوں کی اولادوں سے نہ مل پائیں تو وہ اداسی اور بڑھ جاتی ہے. پیش ہے مدثر منظر کی رپورٹ.
سنتے آئے تھے کہ بچوں کے بچے بہت پیارے ہوتے ہیں, مگر اس کا احساس اس وقت تک نہیں ہوا جب تک کہ اس کا خود تجربہ نہیں ہوا. اپنی اولاد سبھی کو پیاری ہوتی ہے, مگر اپنی اولاد کی اولاد ایسی نعمت ہے جو زندگی کو نہال کر دیتی ہے. ایک ایسی عمر میں نئی توانائی اور زندہ رہنے کا حوصلہ دیتی ہے جب توا مزمحل اور جینے کی امنگ کم ہو رہی ہوتی ہے. آنگن میں کھیلتے یہ ننھے پھول آنکھوں میں روشنی اور دل میں محبت بھر دیتے ہیں. آج کے حالات کی تاریخ لکھی جائے گی تو یہ بھی لکھا جائے گا کہ کرونا وائرس نے اولاد کو مجبور کر دیا کہ وہ دور رہتے بوڑھے والدین سے ملنے سے گریز کرے. مغربی ملکوں میں نرسنگ ہومز میں مقیم معمر لوگوں سے ملنے کوئی نہ آئے. برطانوی وزیراعظم نے تو یہاں تک کہہ دیا کہ مدرس ڈے پر کوئی اپنی ماں سے ملنے نہ جائے. بات بہت سنگین ہے, مگر کم از کم امریکہ میں کرونا وائرس سے پہلے پہل زیادہ کیسز ریاست واشنگٹن کے ایک نرسنگ ہوم میں سامنے آئے جہاں معمر لوگوں کی دیکھ بھال کی جاتی ہے. مگر کرونا کی وبا نے تو نوجوانوں کو بھی نہیں بخشا. امریکہ میں مریضوں کی ایک بڑی تعداد ان لوگوں کی ہے جن کی عمریں 20 سے 44 برس کے درمیان ہیں. یہاں امریکہ میں اگرچہ مشترکہ خاندان کا تصور نہیں ہے, بچے کالج کی عمر کو پہنچتے ہی والدین سے الگ رہنے لگتے ہیں, مگر پھر بھی دادا دادی اور نانا نانی سے محبت میں کوئی کمی نظر نہیں آتی, اور وہ بھی اپنی اولاد کی اولاد کو جان سے پیارا سمجھتے ہیں. بہت سے والدین کام پر جاتے ہوئے اپنے ننھے بچوں کو اپنے والدین کے گھر چھوڑ دیتے ہیں, دن بھر بچہ خوش بھی اور محفوظ ہاتھوں میں بھی, دادا دادی بھی خوش اور نہال. لیکن کرونا وائرس کی وبا نے سب سے زیادہ خطرہ انہی دادا دادی اور نانا نانی کے لیے پیدا کیا ہے. مجبوراً والدین اپنے بچوں کو اپنے والدین سے دور رکھ رہے ہیں. ایسوسیٹڈ پریس کے لنڈسے ویٹہرس نے اپنی رپورٹ میں بتایا ہے کہ امریکی ریاست ایریزونا کے شہر شینڈلر کی رہائشی ڈیبی کیمرون کا پوتا روزانہ ان کے گھر آتا تھا, اور وہ اسے کھلونوں سے کھیلتا اور نرسری کی نظمیں گاتا دیکھ کر خوش ہوتی تھی. مگر کرونا وائرس کی وبا کے ساتھ ہی ان کی یہ خوشی بھی ختم ہو گئی. ڈیبی کی عمر 68 برس ہے, چنانچہ ان کے بچوں نے ضروری سمجھا کہ انہیں محفوظ رکھنے کے لیے اپنے بیٹے کو ان سے دور رکھیں, کیونکہ ماہرین یہی کہتے ہیں کہ 50 سے 60 اور اس سے بڑی عمر کے لوگوں کو کرونا وائرس سے خطرہ زیادہ ہے. اگرچہ بچوں کو کرونا وائرس سے خطرہ نہیں ہے سوائے نوزائیدہ بچوں کے, مگر ڈاکٹر کہتے ہیں کہ بچے یہ وائرس پھیلانے کا باعث بن سکتے ہیں. بھلا ہو اس جدید ٹیکنالوجی کا کہ دادا دادی اپنے بچوں کے بچوں سے فیس ٹائم پر بات کر سکتے ہیں, انہیں کھیلتے ہوئے دیکھ سکتے ہیں. اکثر مائیں اپنے ننھے بچوں کی شرارتوں کی ویڈیو بنا کر نانا نانی یا دادا دادی کو بھیجتی ہیں جو ان کے چہروں پر بڑی سی مسکراہٹ لے آتی ہے، اور اگر وہ ساتھ رہتے ہیں پھر تو ہر دم ساتھ ہیں۔ لیکن کرونا وائرس سے احتیاط کی باتیں بچوں کو بھی سمجھ میں آنے لگی ہیں۔ شاہدہ کاظمی ایک شاعرہ اور مصنفہ ہیں اور اپنے بیٹے کے ساتھ رہتی ہیں۔ ان کی 3.5 سال کی پوتی ان کے کمرے کے دروازے سے آگے نہیں آتی کہ دادو کو کرونا وائرس نہ لگ جائے۔ ان کی بیٹی کے اپنے بچے کافی بڑے ہیں، مگر اپنی ماں سے دور رہنا اسے سخت پریشان کر رہا ہے۔ اس کا اصرار رہتا ہے، ماں میں آ جاؤں بس بیک یارڈ سے آپ کو دیکھ لوں گی۔ کومل کی بچیاں ہفتے میں ایک مرتبہ ملنے کے لیے آتی ہیں، مگر کار کے اندر بند شیشوں سے صرف انہیں دیکھ سکتی ہوں۔ وہ باہر نکلنے کے لیے بے چین ہوتی ہیں، رونے لگتی ہیں، اور ان کا باپ گاڑی بھگا کے لے جاتا ہے کہ ان ننھے فرشتوں کے آنسو کون دیکھ سکتا ہے۔ مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن۔
میڈیم ویو 972 کلو ہرٹز پر، یہ ہے وائس آف امریکہ واشنگٹن۔ ہماری ویب سائٹ ہے urduvoa.com۔
کرونا کے بعد کی زندگی پر پیش کر رہی ہیں ایک رپورٹ بہجت جیلانی۔
11 ستمبر 2001، انسانی تاریخ میں ایک ایسے دن کے طور پر طلوع ہوا تھا جس نے زندگی کے دھارے کو ایک دوسری جانب موڑ دیا تھا، اور واضح طور پر دنیا میں ایک تبدیلی آ گئی تھی۔ 9/11 سے پہلے کی دنیا اور 9/11 کے بعد کی دنیا کے حوالے دیے جانے لگے۔ کئی سوال بھی ابھرے کہ اس دن نے دنیا کو زیادہ محفوظ بنایا یا پھر زندگی پہلے سے بھی زیادہ غیر محفوظ ہو گئی۔ ابھی اس بات کا تعین ہی نہیں ہوا تھا کہ 2020 کے آغاز نے بھی ایک نئے بحران کا پتہ دیا، اور آج دنیا اس نئے بحران کی زد میں ہے۔ لاکھوں افراد کرونا وائرس کا شکار اور ہزاروں اموات، شہر کے شہر لاک ڈاؤن میں، آمد و رفت پر پابندی، فضائی سفر کی راہ دشوار، کاروبار بند، کروڑوں افراد گھروں میں بند، کام پر مجبور، اور یہ صورتحال پھر کئی سوال اٹھانے لگی کہ کیا اس بحران کے خاتمے کے بعد زندگی وہیں سے شروع ہو سکے گی جہاں رکی تھی؟ کتنے لوگ اپنی ملازمتوں کو قائم رکھ سکیں گے؟ کتنے چھوٹے کاروبار اپنے پاؤں پر دوبارہ کھڑے ہو سکیں گے؟ کس طرح ہم زندگی کے بہت سے پہلوؤں کو فار گرانٹیڈ لے سکیں گے؟ حکومتیں اپنے عوام کی زندگی کو معمول پر لانے کے لیے کتنے مشکل فیصلے کر سکیں گی؟ اور یہ سماجی فاصلے کس حد تک ہمارے ذاتی اور باہمی تعلقات پر اثر انداز ہوں گے؟ انہی سارے سوالوں کے تناظر میں مختلف شعبوں سے تعلق رکھنے والے کیسے سوچتے ہیں، یہی جاننے کے لیے ہم نے ایک سلسلہ شروع کرنے کا سوچا۔ آج ہم آپ کو بتائیں گے کہ ایک سوشیولوجسٹ، جس کا تعلق معاشرے سے بہت گہرا ہوتا ہے، اس بارے میں کس طرح سے سوچتا ہے۔ ڈاکٹر نادر بخت پاکستان کی مختلف یونیورسٹیوں میں سوشیولوجی کے شعبوں کے ڈین رہ چکے ہیں، اور ابھی لاہور میں منہاج یونیورسٹی سے وابستہ ہیں۔ ہمارے اس سوال کے جواب میں کہ کرونا وائرس کے خاتمے کے بعد دنیا کی صورت کیا ہوگی، زندگی کا ڈھب کیا رہے گا، اس کے جواب میں انہوں نے وائس آف امریکہ کو بتایا کہ بنیادی طور پر ایک سوشیولوجسٹ ہونے اور انسانی اقدار کا مطالعہ کرنے کے بعد وہ یہ سمجھتے ہیں کہ ہم انسان ماضی اور تاریخ دونوں ہی سے بہت کم سیکھتے ہیں۔ کرونا وائرس کی عالمی وبا سے بھی صرف وہی لوگ سیکھیں گے جو سیکھنے کے خواہش مند ہیں، کچھ مورخ اور کچھ وہ جو مائکروفون کے ذریعے لوگوں سے مربوط ہیں۔ وہ اس کے مختلف پہلوؤں کے بارے میں بہت سوچ بچار کریں گے، لیکن شاید ان کی سوچ بہت مؤثر ثابت نہ ہو سکے۔ یہ صورتحال انسانوں کے لیے دشوار اور پیچیدہ ہے، خود انسانوں ہی کی طرح۔ عالمی وبا کے خاتمے کے بعد کم آمدن والے طبقے کے لیے مسائل پیدا ہو جائیں گے، جبکہ با حیثیت اور اثر و رسوخ رکھنے والے اس موقع سے پھر ہر ممکن فائدہ اٹھائیں گے۔ ڈاکٹر نادر بخش سے ہمارا سوال یہ تھا کہ دنیا اس بحران سے نکلنے کے بعد بہتر ہو جائے گی یا صورتحال اور خراب ہوگی، جس کے جواب میں ان کا کہنا تھا کہ اگر معاشرے کی سطح پر بات کی جائے تو یہ مقامی، قومی اور بین الاقوامی سطح پر ٹوٹ پھوٹ کا شکار ہوگا۔ منطقی طور پر لمبے عرصے تک سماجی فاصلے سے ایک نیا رجحان پیدا ہوگا جو ضرورت کی بنیاد پر رشتے بنائے گا۔ متعدد لوگ اس وبا میں اپنے دوستوں اور عزیزوں کو گنوا کر احساس محرومی کا شکار ہوں گے، اور زندگی معمول پر آنے میں وقت لگ جائے گا۔ سماجی فاصلے اور تنہا رہنے سے سوچنے کا موقع تو ملے گا، اور یہ بھی ممکن ہے کہ اس سے نیا سوشل آرڈر وجود میں آئے، جس کے نتیجے میں مقامی اور علاقائی سطح پر صورتحال بدل جائے گی، اور ممکنہ طور پر زندگی اور باہمی رابطوں کی قدر و قیمت کا احساس بڑھ بھی سکتا ہے۔ ڈاکٹر نادر بخت کہتے ہیں کہ انسانی سطح پر بنیادی ضروریات اور جذبات یا تو ایک دوسرے کے قریب کرتے ہیں یا پھر دوری کا باعث بنتے ہیں، اس لیے عین ممکن ہے کہ سماجی دوری نئے انداز میں تعلقات استوار کرنے کی وجہ بن سکے۔ آپ اگر ہماری ان آرٹیکلز کے سلسلے میں شامل ہوں تو اپنی رائے دیجیے کہ آپ کے خیال میں کرونا وائرس کی عالمی وبا کے بعد دنیا کیسی ہوگی۔ بیجا چلانی، اردو ویو اے، واشنگٹن۔
کرونا کے بعد کی زندگی، اس بارے میں ایک رپورٹ پیش کر رہی تھی بہجت جیلانی۔
میڈیم ویو 972 کلو ہرٹز پر، یہ ہے وائس آف امریکہ واشنگٹن۔ ہماری ویب سائٹ ہے urduvoa.com۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے ہمارا کرونا کے بارے میں یہ خصوصی پروگرام ختم ہوتا ہے۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔